جو اصل گفتگو میں امام سے پوچھنا چاہیے وہ کیا ہے؟ وہ میں نے کچھ سوال یہاں لکھے ہیں، ہو سکتا ہے اس سے زیادہ ہیں، لیکن کیونکہ وقت زیادہ نہیں ہے اس لیے میں بہت زیادہ سوالات آپ کے سامنے بیان نہیں کر پاؤں گا. پہلا سوال یہ ہے کہ امام، ہم نے سنا ہے کہ من ماتا ولم یعرف امام زمانہ ماتا میتتا جاہلیہ. امام، ہم نے سنا ہے کہ جو اپنے زمانے کے امام کی معرفت حاصل نہ کرے اور مر جائے وہ جاہلیت کی موت مرا. مولا، اس معرفت سے مراد کیا ہے؟ کیا معرفت سے مراد یہ ہے کہ ہم آپ کے حسب و نسب کو جانیں، آپ کس کی اولاد ہیں، آپ کے والد کون تھے، ان کے والد کون تھے، آپ کی والدہ کا نام کیا ہے، آپ کی ولادت کس مقام پر ہوئی، آپ کی غیبت کتنے سن میں ہوئی، کہاں سے ہوئی، آپ کے نواب اربا کا نام کیا تھا؟ کیا معرفت سے مراد صرف یہ ہے یا نہیں، معرفت سے مراد کچھ اور ہے؟ اسی حدیث کے ذیل میں ہمارے اور آپ کے امام سید الشہداء امام حسین علیہ الصلاۃ والسلام سے کسی نے سوال کیا کہ مولا، یہ جو معرفت کی بات ہوئی ہے، اس معرفت سے مراد کیا ہے؟ آپ نے فرمایا کہ اس معرفت سے مراد اپنے زمانے کے امام کی ایسی معرفت ہے جس میں انسان یہ جان لے کہ امام واجب الاطاعت ہے، اس کی اطاعت واجب ہے، ایسی معرفت. عزیزوں، یہ جو میں نے کہا کہ حسب نسب، والد کا نام، والدہ کا نام، یہ جاننا ہے، یہ ضروری ہے. ایک حد تک ہمیں پتہ ہونا چاہیے کہ آپ کا حسب نسب کیا ہے، یہ جاننا ہے، لیکن یہ پہچاننا نہیں ہے. سید الشہداء نے کہا کہ ایسے پہچانو کہ یہ یقین ہو جائے کہ یہ امام واجب الاطاعت ہے. ذرا تاریخ پر نظر دوڑائیں، سید الشہداء امام مانتے ہیں لوگ، امام مانتے ہیں، لیکن امامت کو پہچانتے نہیں ہیں. عبداللہ ابن عمر مکہ میں امام سے ملتا ہے اور کہتا ہے کہ آپ نہ جائیں. امام کہتے ہیں مجھے جانا ہے. کہتا ہے میں نے رسول سے سنا ہے کہ جو میرے فرزند حسین کا ساتھ نہیں دے گا وہ ذلیل و خوار ہوگا. یہ بھی سنا ہے. امام کہتے ہیں کہ نہیں، مجھے جانا ہے، تم میرا ساتھ نہیں دو گے. کہتے ہیں مولا، مجھے تو مدینے کی طرف جانا ہے، میں آپ کا ساتھ نہیں دے سکتا. امام کو جانتا ہے، امام سے کہتا ہے کہ مولا ذرا سینے کے بٹن چاک کریں، میں چاہتا ہوں اس مقام کا بوسہ لوں جہاں کا بوسہ رسول خدا لیا کرتے تھے. امام اپنے سینے کے بٹن چاک کرتے ہیں اور سینے کا بوسہ لیتا ہے اور روتا ہوا چلا جاتا ہے. یعنی امام کو مقدس بھی جانتا ہے، امام کی اہمیت کو بھی سمجھتا ہے، لیکن پہچانتا نہیں ہے. واجب امام کہہ رہے ہیں تم میرا ساتھ دو، پھر بھی امام کو چھوڑ کے جا رہا ہے. عبید اللہ ابن حر جوفی تاریخ کربلا کا ایک کردار ہے. زمانے کا امام سید الشہداء اس کو اپنے خیمے میں بلاتے ہیں، قاصد کو بھیجتے ہیں، سمجھ جاتا ہے کہ امام کیوں بلا رہے ہیں، نہیں جاتا. خدا وہ وقت نہ لائے کہ جب زمانے کا امام پکارے اور ہم اس کی صدا پر لبیک نہ کہیں. امام نے اپنا قاصد بھیجا، کہا کہ مولا سے کہہ دو میں نہیں آ سکتا. امام خود تشریف لاتے ہیں، عبیداللہ ابن حر جوفی کے خیمے میں آتے ہیں. امام اس سے کہتے ہیں ہم کربلا کی طرف جا رہے ہیں، ہم کوفے کی طرف جا رہے ہیں. کہتا ہے مولا میں کوفے سے آ رہا ہوں، کوفے کے حالات اچھے نہیں ہیں، لوگ آپ کا ساتھ نہیں دیں گے. امام کہتے ہیں تم ہمارا ساتھ دو، कहता है मौला मेरे छोटे छोटे बच्चे हैं, उनको यतीम होता हुआ नहीं देख सकता। हुसैन के बच्चे यतीम हो जाएं, इमाम के बच्चे यतीम हो जाएं, इसकी कोई परवाह नहीं है, मेरे बच्चे बच जाएं। ये कैसी मार्फत है? ऐसी मार्फत कि मैं अपने बच्चों को अपने इमाम के बच्चों पर कुर्बान कर दूं, ऐसी मार्फत। फिर इमाम से कहता है मौला मैं खुद तो आपका साथ नहीं दे सकता, मेरे पास एक घोड़ा है। ये महीना नजर न्याज का महीना है, हम भी नजर करते हैं इनकी खुशनुदी के लिए, मौला के नाम पर नजर करते हैं, कभी इमाम हसन की नजर करते हैं, कभी इमाम हुसैन की नजर, कभी जनाब अब्बास की नजर, कभी नजर करते हैं। मौला कहता है, मौला से कहता है उबैदुल्ला इब्ने हुर्र जौफी कि मौला ये नजराना मैं आपकी खिदमत में पेश करता हूं, ये घोड़ा इसकी सिफात बयान करता है, तारीख में कई सफे इस घोड़े की सिफात में दर्ज हैं, अजीब घोड़ा था ये, बेहतरीन कीमत घोड़े की लगती है, नहीं बेचता, मौला से मोहब्बत करता है। मौला से कहता है मौला ये नजराना मैं आपकी खिदमत में पेश करता हूं। मौला एक मयार देते हैं, कहते हैं ये नजराना हमें कबूल नहीं है। क्यों कबूल नहीं है? कुरान की आयत पढ़ते हैं कि वो जो कि गुमराह हो उनको हम अपना दस्तो बाजू करार नहीं देते। हम गुमराह लोगों को अपने साथ शामिल नहीं करते, उनके नजराने कबूल नहीं करते। ये मौला ने एक मयार दिया है। अब जो जो नजर करे जरा अपने अमाल और किरदार का जायजा ले ले, अगर वाकई उनकी खिदमत में पेश करना है तो हमें कैसा होना चाहिए, लेकिन अगर दुनिया को दिखाने के लिए करना है तो वो आपकी मर्जी, वो आपका फेल, ये सब कुछ आपके मुंह पे मार दिया जाएगा अगर ये नजर न्याज इसलिए है। लेकिन अगर इनकी खुशनुदी के लिए है तो उन्होंने मेयार दे दिया है कि देखो गुमराह होकर अगर अपने नजराने हमारी तरफ पेश करोगे तो हम कबूल नहीं करेंगे। ये मार्फत इसलिए है कि अगर वक्त पड़ जाए तो बेचूनो चरा इताज करें। एक शख्स छठे इमाम इमाम जाफर सादिक की खिदमत में आता है, और कहता है कि मौला आपके पास इतने इतने सिपाही हैं, आपके ऊपर वाजिब है क़याम करें। अजीब बात है, बहुत सारे लोग यानी इमाम का वजीफा मुअय्यन करने आते हैं। तारीख में बहुत सारी ऐसे वाक़ियात हैं, आम लोग आते हैं और इमाम का वजीफा मुअय्यन करते हैं कि मौला आपका वजीफा ये है, तो मौला क़याम आप पर वाजिब है। मौला कहते हैं क्यों? कहते हैं मौला 4000 तो आपके शागिर्द हैं, कितने आपके मानने वाले, कितने आप पर जान छिड़कने वाले। मौला कहते हैं सामने से एक रेवड़ गुजर रहा था कि अगर इस रेवड़ के बराबर भी हमारे पास हमारे आवान अंसार होते तो हम पर क़याम वाजिब था। रावी कहता है जब मैंने उस रेवड़ के जानवरों को गिना तो 17 थे, 4000 शागिर्द। मैंने खुद तारीखी कुतुब में 4000 शागिर्दों के नाम देखे हैं, यानी आज भी इमाम के शागिर्दों के नाम 4000 से ज्यादा लिखे हुए हैं, मौजूद हैं, इसमें शक नहीं है कि इमाम के 4000 शागिर्द थे। लेकिन वो जो मारफत रखते हों, वो जो आपको वाजिबुल इताअ समझते हों, वो कितने थे? इमाम के पास एक शख्स आता कहता है मौला हम तैयार, लश्कर तैयार, आप क्याम करें। छठे इमाम के पास इमाम कहते हैं तैयार? हाँ तैयार। कहते हैं तंदूर में उतर जाओ। कहते हैं मौला मैं जंग करने की बात कर रहा हूं, आप मुझे जलाने की बातें कर रहे हैं। इमाम अपने गुलाम को बुलाते हैं कि तंदूर ढक्कन खोलते हैं, अंदर उतर जाता है, ढक्कन बंद कर दिया जाता है, चीखना शुरू करता है ये शख्स के मौला जला दिया, मार दिया, भून दिया। मौला कहते हैं जाओ ढक्कन हटाओ। ढक्कन हटाता है, देखता है आग खामोश हो गई है और सही वसालिम तंदूर में बैठा। मौला कहते हैं ऐसे कितने? सोच में पड़ जाते हैं, कहते हैं ऐसे तो नहीं। इमाम को अगर इमाम समझते हैं, अभी नमाज पढ़ी है ना, जो इमाम ने किया वही आपने भी किया, امام نے قیام کیا آپ نے قیام کیا، امام نے رکوع کیا آپ نے رکوع کیا، امام نے سجدہ کیا آپ نے سجدہ کیا. بس اگر امامت کے قائل ہیں تو اسی طرح سے جو امام کہے جو امام کرے وہ آپ کو کرنا ہے. اگر ولایت کے قائل ہیں تو ولایت کا مطلب ولا یلی، یعنی قدم پر قدم رکھنا، جس قدم کو امام نے اٹھایا ہے اسی قدم کو آپ کو اٹھانا پڑے گا، امام کے قدم پر قدم رکھنا پڑے گا، یہ ہے ولایت. اگر معرفت ہے، اگر معرفت جس بات کی معرفت کی بات کی گئی ہے وہ یہ ہے، جس بات کو کہا گیا ہے کہ اگر وہ معرفت حاصل نہیں ہوئی تو جاہلیت کی موت مرے، وہ ایسی معرفت ہے کہ جس معرفت کے بعد اطاعت محض ہو، پھر چون و چرا نہ ہو، پھر یہ نہ کہا جائے کہ گرمی بہت ہے، پھر یہ نہ کہا جائے کہ ابھی سردی ہے. اگر جہاد کا حکم آ گیا تو ہمیں جہاد کرنا ہے. امام کی معرفت سے مراد آپ کے کام اور انقلاب کی معرفت ہے، کیسا کام کرنا ہے، کیسا انقلاب. سید الشہداء کو لوگوں نے خط لکھے کہ مولا آ جائیں، مولا آ جائیں، ہم آپ کی مدد کریں گے. مولا گئے تھے دین کو حاکم کرنے کے لیے، مولا گئے تھے ظلم و ستم کے خاتمے کے لیے، مولا گئے تھے فاسق و فاجر کی حکومت کا تختہ پلٹنے کے لیے. لیکن انہوں نے کیوں بلایا تھا؟ انہوں نے اس لیے بلایا تھا کہ یزید ان کے بچوں کو زبردستی اٹھا کر لے جاتا تھا، یزید ان پر ظلم کر رہا تھا، یزید نے ان پر ٹیکس لگائے تھے، ان سے زبردستی ٹیکس وصول کرتا تھا، ان کے لیے مشکل یہ تھی. لیکن جب امام پہنچے اور امام نے روزے عاشور خطاب کیا ہے، وہ خطوط نکال کے دکھائے ہیں، وہ بوری امام نے ان کے سامنے خالی کی ہے اور ان کے خط نکال کے دکھائے ہیں، اے حجار ابن ابجر، اے اشیس ابن قیس، اے منظر ابن جارود، نام لیے امام نے، کیا تم نے ہمیں نہیں بلایا تھا؟ کیا تم نے نہیں کہا تھا کہ امام آ جائیں؟ ہمارا کوئی امام نہیں ہے، میں آ گیا، اب میرا ساتھ کیوں نہیں دیتے؟ تو مسئلہ یہ تھا کہ انہوں نے، ان کو پتہ ہی نہیں تھا کہ امام کا کام کیا ہے، وہ یہ سمجھ رہے تھے کہ ہمیں ان یزیدی ٹیکسوں سے آزادی مل جائے گی، وہ یہ سمجھ رہے تھے کہ یہ ظلم ہو رہا ہے، ہم اس ظلم سے محفوظ رہ جائیں گے. لیکن جب انہوں نے دیکھا کہ اب تو ظلم اس سے بڑھ کر ہوگا، اب امام کا ساتھ دیں گے ہماری گردنیں کٹیں گی، وہیں سے اپنا ہاتھ اٹھا لیا. امام کے کام کو نہیں سمجھتے تھے. امام کی معرفت سے مراد یہ ہے کہ ہم یہ سمجھیں کہ امام کو کیا کام کرنا ہے، یہ انقلاب کس قسم کا انقلاب ہے. آج شاید ہم امام کے ظہور کی دعا اس لیے کرتے ہوں کہ لوڈ شیڈنگ بہت زیادہ ہے، شاید اس لیے ظہور کی دعا کرتے ہوں کہ پانی کا مسئلہ بہت زیادہ ہے، پانی نہیں آتا. یہ سب کچھ ملے گا، لیکن ہو سکتا ہے کہ ابتدا میں اس سے زیادہ مشکلات آئیں. ابتدا میں جب آپ امام کا ساتھ دیں تو اس سے زیادہ مشکلات میں گرفتار ہوں، لیکن جب انقلاب آئے گا تو ہر آسانی میسر آئے گی. آپ کو نہیں، دنیا میں ہر شخص کو آسانی ملے گی. فرج کا مطلب ہی ہے، لیکن اس فرج کو حاصل کرنے کے لیے آپ کو زحمت برداشت کرنی پڑے گی، آپ کو قربانی دینی پڑے گی، امام کے ساتھ مل کر جہاد کرنا پڑے گا. امام جو انقلاب لے کر آئیں گے، آپ دعائے ندبہ میں پڑھتے ہیں کہ عین المنتظر لاقامت الامت والعوج، جو کجی اور انحراف کو دور کرے گا وہ منتظر کہاں ہے. عین المدخر لتجدید الفرائض والسنن، جو فرائض اور سنتوں کو زندہ کرے گا وہ ذخیرہ کیا ہوا کہاں ہے. عین المتحیر لاعادت الملت والشریعہ، جو مذہب اور شریعت کو زندہ کرے گا وہ کہاں ہے. عین المعمل لاحیاء الکتاب و حدودہ، جو حدود کو قائم کرے گا، کتاب کو زندہ کرے گا وہ کہاں ہے. یہ جب حدود نافذ ہوں گی تو ہمارے اوپر بھی نافذ ہوں گی. امام آئیں گے، دین کو قائم کریں گے، دین کی ایک ایک حدود کو نافذ کریں گے. اگر کوئی چور ہوگا تو اس کے ہاتھ کاٹیں گے، جس پر جو حد آئے گی. امیر مومنین کے دور میں ایسے ہی ہوا, بہت سارے لوگ, نجاشی شاعر امام کا عاشق, امام کی مدح میں دیوان کہنے والا, ماہ رمضان میں شراب پیتا ہے, شراب کی سزا 80 کوڑے. امام کہتے ہیں کہ 80 کوڑے تجھے شراب کے لگاؤں گا اور 20 کوڑے اس بات کے لگاؤں گا کہ تو نے ماہ مبارک رمضان میں شراب پی. لوگ کہتے ہیں مولا آپ کا چاہنے والا ہے, کہتے ہیں میرا چاہنے والا ہے اس لیے ضرور اس پر حد جاری کروں. حد جاری کرتے ہیں. بس امام کا انقلاب ایسا انقلاب ہے, دینی انقلاب ہے. اگر ہم امام کی معرفت حاصل کریں تو یہ جان لیں کہ یہ انقلاب کی نوعیت کیا ہوگی, یہ انقلاب کیسا ہوگا. بس اگر ہمارا امام سے سوال ہوگا امام ہم کون سی معرفت, کیسی معرفت حاصل کریں, تو جواب یہ ہوگا. دوسرا سوال, مولا ہم آپ کو دیکھنا چاہتے ہیں. ابھی یہاں پر آپ کے سامنے منقبت پڑی گئی, ہر چیز آپ کی دیدار کی منتظر ہے, ہر چیز, لیکن ہر چیز شاید کائنات کی ہر شے امام کا دیدار کر رہی ہو. ہم امام کے دیدار سے محروم, کیوں محروم ہیں؟ علی ابن محزیار 20 حج امام کے دیدار کے شوق میں انجام دیتا ہے. 20 حج کس زمانے میں؟ اس زمانے میں جب اس طرح کے وسائل نہیں, لوگ اونٹ پر حج کرنے جاتے ہیں, لوگ گھوڑوں پر حج کرنے جاتے ہیں. ایک حج نہیں, ایک حج کرنا مشکل ہوتا تھا, اس نے 20 حج کیے ہیں. 20 حج بیسویں حج میں قاصد آتا ہے اور اس کو لے کر جاتا ہے اور راستے میں پوچھتا ہے کہ مل لذی تورید, کیا چاہتے ہو؟ کہتا ہے کہ انا اریدو امام المحجوب عن العالم, کہ میں زیارت کرنا چاہتا ہوں اس امام کی جو عالم سے پنہا ہے. قاصد جواب دیتا ہے کہ ما هو المحجوب عن العالم, کہ کوئی عالم سے چیز پنہا نہیں ہے, ولکنہو لیکن تمہارے گناہ تمہارے امام کے درمیان رکاوٹ ہے, تمہارے گناہ رکاوٹ ہے. عزیزوں ہم امام کا دیدار کرنا چاہتے ہیں. شاعر نے, فارسی شاعر نے بہت خوبصورت کہا ہے, پاک کن دیدے وانگاہ دیدے اون پاک بنگر, اپنی آنکھوں کو پاک کرو کیونکہ اس پاک کا نظارہ کرنا ہے. دیدے ناپاک کجا دیدنے اون پاک کجا, یہ ناپاک آنکھیں, یہ چشم جو کہ منظر کو دیکھتی ہو, وہ کس طرح سے اس پاک کا دیدار کر سکتی ہے؟ مولا کا جواب آئے گا, دیکھو علی ابن محزیار ہماری زیارت نہ کر سکا. کیوں نہ کر سکا؟ مولا خود بتائیں گے. آگے میں اس واقعے کو مزید بیان کروں گا. مولا کا جواب, میں کوشش کروں گا کہ ان جو جواب ہیں وہ میرے اپنے نہ ہوں, میرے اپنے نہیں, اور اب کے بعد سے سارے امام کے جواب ہیں. پدر آغا سیستانی, والد محترم آغا سیستانی ظاہراً بڑی ریاضتیں کرتے ہیں, امام کا دیدار کرنا چاہتے ہیں, عبادتیں کرتے ہیں بہت سب, لیکن آپ کو دیدار نصیب نہیں ہوتا. ایک دفعہ, آپ کو معلوم ہے کہ آغا سیستانی کا تعلق عراق سے نہیں ہے, ایران سے, اصل میں ایرانی ہیں, سیستان بلوچستان میں پیدا ہوئے اور آپ کی زندگی زیادہ تر مشہد مقدس میں گزری ہے, آپ کے والد صاحب مشہد مقدس میں رہے. منتظر ہیں, دیدار کا شوق ہے. کہتے ہیں کہ ایک دن, جس عالم دین کی زبانی میں نے یہ واقعہ سنا ان کے الفاظ کا ترجمہ کر رہا ہوں, انہوں نے کہا کہ ایک دن آپ کو ایک گھر کی طرف کھینچا گیا. عزیزو یہ کھینچا گیا میں بہت بہت سے معنی ہے. बहुत सारे आप अमाल अंजाम देते हैं, नेक अमाल अंजाम देते हैं, आप समझते हैं कि आप अंजाम दे रहे हैं, आप फर्श अज़ा पर आकर बैठते हैं, आप समझते हैं कि आप आए, आप आए नहीं है, आपको लाया गया। इसलिए अब इसमें बहुत सारे मसाले हैं, हम समझते हैं, हम समझते हैं। नहीं, ऐसा नहीं। एक नेक अमल करें, 10 नेक अमाल की राहें खुलती हैं, वो एक नेक अमल बायस बनता है, खुदा आपको और मौके देता है, वो तौफीक देता है आपको, तो आपको नेकियों की तौफीक मिलती है। ये बात हमेशा ध्यान में रहे। उन्होंने कहा कि उनको एक घर की तरफ खींचा गया, घर के अंदर तशरीफ लाए तो देखा कि एक खातून का जनाजा रखा हुआ है और जमाने के इमाम उसके सराहाने बैठे। जैसे ही सैयद बाकर सिस्तानी पर आपकी निगाह पड़ती है, बुलाते हैं, करीब बुलाते हैं, कहते हैं इधर आओ। फरमाते हैं कि रियाजतों की और मेहनतों की जरूरत नहीं है, इस खातून की तरह हो जाओ, हम खुद तुम्हारे पास आएंगे। पूछते हैं इस खातून में क्या खसूसियत है मौला आप? जवाब मिलता है कि हां, इस खातून का मकाम बहुत बुलंद है। देखो, कश्फ़े हिजाब का हुक्म आया, आप जानते हैं इनकलाब इस्लामी ईरान का एक अहम मसला कश्फ़े हिजाब है। शाह मलऊन ने हुक्म दिया कि कोई खातून घर से हिजाब करके बाहर नहीं निकलेगी, और अगर कोई भी खातून चादर पहन के या हिजाब करके बाहर निकलेगी तो उसका हिजाब कश किया जाएगा, यानी छीन लिया जाएगा। इसको कहते हैं कश्फ़े हिजाब। कहा जाता है कि जैसे ही यह हुक्म आया, इस खातून ने अपने आप को घर में कैद कर लिया, और जब तक यह हुक्म नाफिज रहा अपने घर से बाहर नहीं निकली। क्यों बाहर नहीं निकली? इसलिए बाहर नहीं निकली कि अगर बाहर निकलेगी और ये मामूरीन उसकी चादर को खींचेंगे तो नामहरमों की नजरें उसकी जानिब उठेंगी। इसको ये बर्दाश्त नहीं था, इसलिए घर में कैद होके रह गई, घर से बाहर ही नहीं निकली। इमाम ने कहा इस खातून की तरह हो जाओ, हम खुद तुम्हारे पास आएंगे। सवाल ये है ना, इमाम से सवाल है कि मौला आपका दीदार कैसे करें, हम मुंतजर हैं, इमाम के इश्क में मुब्तला हैं। पता नहीं मुंतजर हैं इमाम के इश्क में या ये सिर्फ जबानी दावे। इमाम कहते हैं देखो, मेरा दीदार करना चाहते हो, इस खातून की तरह हो जाओ, मैं खुद तुम्हारे पास आऊंगा। दूसरा वाकया, एक कुफल साज, जाहिरन इराक में, एक इराक के बाजार में एक कुफल साज है। एक शख्स बहुत इमाम से दुआ करता है कि इमाम आपका दीदार नसीब हो जाए। एक वक्त ऐसा आता है कि इमाम कहते हैं कि बाजार में फला कुफल साज की दुकान पर आ जाओ, हम वहां मौजूद हों। दौड़ा दौड़ा जाता है बाजार में, उस कुफल साज की दुकान पर पहुंचता है, देखा इमाम वहां बैठे। इमाम कहते हैं कि देखो, इस कुफल साज की तरह हो जाओ, हम खुद तुम्हारे पास आएंगे। तो मौला, इस कुफल साज में क्या खसूसियत है? कहते हैं इसकी खसूसियत यह है, एक वाकया सिर्फ तुम्हें सुनाता हूं। एक खातून, बुजुर्ग जानते हैं कि एक जमाने में कुफल एक खास अहमियत रखते थे, कुफल मखसूस किस्म के होते थे, उनकी अपनी कीमत होती थी, और नादिर कुफल भी होते थे जिनकी कीमतें बहुत ज्यादा हुआ करती थी। एक खातून जो जरूरतमंद थी, उसको अपनी जरूरत पूरा करने के लिए कुफल को बेचने की जरूरत पड़ी। बाजार में आई, सबसे पूछा, आखिर में इस कुफल सास के पास आई और इससे कहा कि इस कुफल की कीमत कितनी लगाओगे। ये उस कुफल को देखता है और अच्छी तरह से देखने के बाद कहता है इस कुफल की कीमत 10 रियाल है। खातून हैरत से कहती है कि क्या तुम्हारा दिमाग खराब हो गया, मैं पूरे बाजार घूम के आ रही हूं, किसी ने भी 5 रियाल से ज्यादा इसकी कीमत नहीं लगाई। दुकानदार कहता है कि दरअसल इसकी कीमत 15 रियाल है, लेकिन क्योंकि ये कुफल कुछ खराब है, इसलिए इसकी मरम्मत की कीमत 2 से 3 रियाल आएगी। मैंने 2 रियाल अपने इस्तेफादे के लिए रखे हैं, इसलिए मैंने तुमसे कहा कि 10 रियाल है, 3 रियाल इस पे खर्च आएगा और 15 रियाल का ये बिकेगा। कहा कि इस कुफल सास की तरह हो जाओ, चाहता तो 6 रियाल में ले सकता था, लेकिन इमाम का मानने वाला है, इमाम की मार्फत रखता है, उसको पता है कि हम किसी के साथ ज्यादती नहीं कर सकते। खास तौर पर हमारे मामलात ऐसे होंगे कि दूसरों के मामलात अपनी जगह पर, हमारे मामलात ऐसे होंगे कि हर आदमी कहेगा कि ये इमाम का मानने वाला है, ये इमाम का चाहने वाला है। इमाम ने कहा कि इस कुफल सास की तरह हो जाओ, हम खुद तुम्हारे पास आएंगे। बस जो दीदार करना चाहता है उसको अपने आप को कैसा बनाना होगा। इमाम ने जवाब दिया, ये इमाम के जवाब जो मैं आपकी खिदमत में पेश कर रहा हूं। मौला, हमारा सवाल इमाम से ये होगा ना, मौला आपका दीदार करना चाहते हैं, आपके हुजूर शरफियाब होना चाहते हैं। मौला कहेंगे कि मेरे हुजूर शरफियाब होने के लिए रियाजतों की जरूरत नहीं है, किरदार की जरूरत है, किरदार की जरूरत है। गुफ्तम के रूए पाकत अजमन चिरा निहानस, मैंने कहा कि आपका रूए पाक, आपका चेहरे मुकद्दस हमसे क्यों पिन्हा है। गुफ्ता तो खुद हिजाबी वरना रुखम यानस, जवाब आया कि हिजाब तू खुद है वरना मेरा रुख, मेरा चेहरा आयान है, जाहिर है। आए काजी तबातबाई आरिफ जमान, किसी ने उराफा से अक्सर ये सवाल हुआ है, किसी ने आपसे सवाल किया कि कभी आप इमाम के हुजूर शरफयाब हुए हैं, तो आपने बड़ा अजीब जवाब दिया कि हम इमाम के हुजूर से गायब ही कब हुए थे जो इमाम के हुजूर शरफयाब होंगे। यानी हमेशा हमेशा इमाम के हुजूर हाजिर रहने वाले लोग भी मौजूद हैं, यानी उनको ये तौफीक हासिल हुई है कि हर लम्हा इमाम के हुजूर शरफयाब हो रहे हैं। बस इमाम से अगर सवाल होगा कि इमाम हम कैसे आपका दीदार कर सकते हैं, तो जवाब यह है, इमाम से हम सवाल करेंगे, इमाम हम आपके मुंतजर हैं, हम हकीकी मुंतजर कैसे बन सकते हैं। अजीजों, मुझे नहीं समझ में आता हम मुंतजर हैं या हमारा इमाम मुंतजर है। जब हम कहते हैं ना हम मुंतजर हैं, जरा अपने इंतजार का जायजा लीजिए। आपका रिश्तेदार, आपका अजीज कुछ दिनों के लिए बाहर चला जाए और आप उसका इंतजार करें, तो आपकी कैफियत क्या होती है? बेचैनी होती है, इस्तराब होता है, इस तरह की, मैं कहता हूं इससे ज्यादा नहीं, इससे ज्यादा का मुतालबा नहीं है, इतनी बेचैनी, इतना इस्तराब जो कि अपने रिश्तेदार के लिए होता है, क्या इतना इस्तराब इमाम के लिए है? तो हम अपने आप को मुंतजर कह सकते हैं। ये अली इब्ने महज़ियात जब इमाम की खिदमत में गया, तो जैसे ही इमाम की खिदमत में पहुंचा, इमाम ने उठकर खड़े होकर इससे पहला सवाल किया, अली इब्ने महज़ियार इतनी देर क्यों लगा दी? कद नतवक्कउका लैलन व नहारन, ए अली इब्ने महज़ियार हम सुबह शाम तुम्हारे मुंतजर थे। मौला हमारा मुंतजर है, सुबह शाम हमारे इंतजार कर रहा है कि हम कब अपने किरदार को बेहतर बनाते हैं। मौला मैं आया था, अली इब्ने महज़ियार, मौला मैं आया 1 साल 2 साल 19 साल आया, मौला मैं आया, आपका कासिद नहीं आया। अली इब्ने महज़ियार ने कहा, मौला आपका कासिद नहीं आया, मुझे क्या मालूम आप कहां थे। जैसे ये सुनते हैं मौला कासिद नहीं आया, अपना चेहरा जमीन की तरफ झुका देते हैं और अपनी उंगली से जमीन पर खत खींचना शुरू करते हैं। कहते जाते हैं कासिद नहीं आया, कासिद नहीं आया। चेहरा उठाते हैं और अली इब्ने महज़यार से सवाल करते हैं, कासिद नहीं आया? अली इब्ने महज़यार खामोश, चेहरे का रंग उड़ गया, कहते हैं ला, ऐसा नहीं है, अली इब्ने महज़यार कासिद नहीं आया, नहीं। फिर जवाब देते हैं, लाकिन्नकुम कसरतुमुल अमवाल, ए अली इब्ने महज़यार, कासिद आया नजर नहीं आया। तुम्हारा मसला यह था कि तुम अमवाल को जमा करने में मशगूल थे, तुम मेरी फिक्र में कहां थे? तुम्हें मेरी याद आती ही नहीं थी, तुम अमवाल की जमावरी में मशगूल थे, तुम दुनियादारी में डूबे हुए थे, दुनियादारी में गर्क थे। कसर तुमुल अमवाल, तुम मेरी फिक्र में थे ही नहीं। व तजब्बर तुम अला ज़ौफ़ाइल मोमिनीन, देखो तुम मोमिनीन पर जबर कर रहे थे, जब्बारियत का शिकार थे, तकब्बुर कर रहे थे, जो तुम्हारे तहत तकफ़ुल थे, जो तुम्हारे ज़ेर नज़र थे, तुम उनका ख्याल नहीं रखते थे, उनकी फिक्र में नहीं थे, इसलिए तुम हमारे पास नहीं आ सके। अजीजों, बहुत सारे लोग जो कुछ हमारे हाथ में है, जो कुछ हमारे इख्तियारात हैं, हमारे ज़ेर नज़र हैं, बहुत सारे लोग हैं, हमारा अंदाज क्या होता है, हमारा अखलाक कैसा होता है? अगर शौहर है तो बीवी से, अगर बीवी है तो शौहर से, अगर बाप है तो बच्चों से, अगर बच्चे हैं तो बाप से, अगर पैसे वाला है तो फकीरों और महरूमों से, अगर किसी मनसब पर फाइज है तो उन लोगों से जो उस मनसब के वजह से कुछ हासिल कर सकते हैं, उनसे हमारा किरदार कैसा है, हम कैसा सुलूक करते हैं? मौला कहते हैं, तजब्बर तुम अला ज़ौफ़ाइल मोमिनीन। फिर कहते हैं, वक़तअतुमुर रहमुल्लज़ी बैनकुम, देखो जो तुम्हारे रिश्तेदार अजीज हैं उनसे क़त्अ रहम करके क्या तुम ये उम्मीद करते हो कि हमारे पास आ जाओगे, हमारे मुंतज़िर हकीकी बन जाओगे? ऐसा नहीं है। बस तीन बातें मौला ने की, एक दुनियादारी, दूसरी अपने ज़ेर नज़र लोगों पर रहम, और सिले रहम, ये तीन चीज़ें बहुत अहम हैं। हम समझते हैं हम इंतज़ार कर रहे हैं, इंतज़ार कैसे करें, हम समझते हैं इंतज़ार करें इमाम जंग करेंगे, जंग की इस तरह तैयारी की जाती है, असलाह, बहुत सारे लोगों ने आपने देखा हुआ है घरों में तलवारें रखी हैं, किसी ने कोई असलाह सजाया हुआ है, कहते हैं जी हम आमादगी कर, हम मुंतज़िर हैं इमाम के। पांचवें इमाम मोहम्मद बाकर अलैहिस्सलाम, पास आते हैं, कहते हैं मौला कूफा तैयार है। अब वो तारीख है पूरी कूफे की जो कि पांचवें इमाम के दौर में थी, आप जानते हैं कि इनकलाब दर इनकलाब। आते हैं इमाम की खिदमत में मदीना में, कहते हैं मौला कूफा तैयार है, आप आए क्याम करें। मौला कहते हैं कूफा तैयार है कैसे? कहते हैं इतने सिपाही, इतने घोड़े, इतना असलाह, इतनी सिपर, इतने नेजे, इतनी तलवारें, सब कुछ गिनाता है मौला को। मौला कहते हैं तैयार है, कहते हैं मौला कहते हैं क्या कूफे के लोग उस मकाम पर हैं कि अगर किसी मोमिन को जरूरत पड़े तो वो अपनी जरूरत को मोमिन की जेब में हाथ डालकर पूरा कर ले? सोच में पड़ जाते, कहते हैं मौला ऐसी तो तैयारी नहीं है, ऐसी आमादगी नहीं है। मौला कहते हैं क्यों? कहते हैं अपना माल किसी को नहीं दे सकते। इमाम फरमाते हैं कि जो अपना माल ना दे सके वो अपनी जान क्या देगा? इन हस्तियों का हमसे तकाजा है, जो हमारा माल है इसमें से इनका हक भी है। इनकी ये ताकीद है कि देखो ज़ौफ़ा का, महरूमों का, गरीबों का ख्याल रखो। अली इब्ने महज़यार مولا کی باتیں سنتا ہے رونے لگتا ہے, گریہ کرتا ہے, کہتا ہے مولا توبہ 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 کر. مولا خود بھی توبہ کرتا ہوں, اپنے زمانے کے لوگوں کی جانب سے بھی توبہ کرتا ہوں. مولا جواب دیتے ہیں کہ یہ تمہاری استغفار ہے اپنی جانب سے اور اپنے لوگوں کی جانب سے, کہ جس کی وجہ سے ہماری نظر عنایت تمہاری طرف ہے. اگر یہ استغفار نہ ہوتی تو ہمارا ہاتھ تم پر سے اٹھ جاتا, ہمارا رحم ہمارا تراحم منقطع ہو جاتا, ہماری رحمت تم سے دور ہو جاتی. بس عزیزوں اگر انتظار کر رہے ہیں تو کس طرح سے, مولا نے بتایا حقیقی انتظار کس طرح سے کریں گے.